الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدًا عبده ورسوله. أما بعد، كتاب العلم، باب فضل العلم. قال الله تبارك وتعالى بعد: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وقل رب زدني علما. وقال تبارك وتعالى: قل هل يستوي الذين يعلمون والذين لا يعلمون. وقال تعالى: يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات. وقال تعالى: إنما يخشى الله من عباده العلماء. وعن معاوية رضي الله تعالى عنه قال: قال رسول الله صلى الله عليه وسلم: من يرد الله به خيرا يفقهه في الدين. أو كما قال رسول صلى الله عليه وسلم، رواه البخاري ومسلم. یہ میرے پردہ نشین گھروں پر بیٹھ کر سننے والی میری محترمہ مائیں اور بہنیں اور میرے بھائیوں، عبداللہ بن مسعود رضی اللہ تعالی عنہ جب بھی یہ آیت کریمہ پڑھتے تھے، جس کو امام نووی نے کتاب العلم سے علم کی کیا فضیلت ہے گھروں پر بیٹھ کر سننے والے، جو خصوصاً ہمارے درس حدیث میں ہر وقت بیٹھ کر سننے والے جو حدیث کا علم سیکھ رہے ہیں، دعا کریں اللہ تبارک و تعالی دوبارہ مساجد کو کھولنے کے لیے آسانی فرما دیں اور لوگ دوبارہ درس حدیث میں آئیں اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی باتوں کو سیکھیں. اور یہ بہت بڑی نعمت ہے اللہ کے یہاں علم کا حاصل کرنا، بہت بڑی نعمت ہے، بہت بڑی نعمت ہے. حدیث پاک میں آتا ہے، سب سے پہلے حضرت اسرافیل علیہ الصلوۃ والسلام نے آدم علیہ السلام کو سجدہ کیا جو اللہ نے حکم دیا تھا، پھر جبرائیل نے، اس کے بعد فرشتوں نے، شیطان نے انکار کیا، با واستکبر وکان من الکافرین. چونکہ روایات میں آتا ہے کہ حضرت ابراہیم اسرافیل علیہ الصلوۃ والسلام نے سب سے پہلے سجدہ کیا، اس لیے ان کو یہ اعجاز ملا کہ اللہ رب العزت نے ان کی پیشانی پر پورے قرآن مجید کو لکھوا دیا. اسی بنا پر علماء نے لکھا ہے کہ علم ایک ایسی عظیم نعمت ہے کہ عالم کو تو عزت ملتی ہی ہے، جو شخص کسی عالم کی عزت کرتا ہے علم والے کی، اللہ کے یہاں وہ بھی انعام کا مستحق بن جاتا ہے. حضرت آدم علیہ الصلوۃ والسلام کو ایک انعام علم کی وجہ سے ملا تھا، جو کہ بہت بڑا انعام تھا. اور جنہوں نے حضرت آدم علیہ الصلوۃ والسلام کا اکرام کرتے ہوئے سب سے پہلے سجدہ کیا، اللہ رب العزت نے ان کو بھی انعام سے نواز دیا. اور جس نے اس عالم کا اکرام نہ کیا وہ عزازیل و شیطان تھا. اس نے ساری دنیا میں سجدے کیے اللہ کے لیے، لیکن اس کی زندگی اتنی عبادت سے بڑی ہوئی تھی लेकिन जब हजरत आदम अलैहिस्सलाम एक आलिम की बेअदबी की मुकाबले पर आ गया और कहने लगा अन खैरु मिन खलकतनी मिन नार व खलकतहु मिन तीन, मैं तो आदम से बेहतर हूं, मैं आग से बनाऊं ये मिट्टी से बना। उसका नतीजा ये निकला कि अल्लाह तबारक व ताला ने उसको फितकार दिया, मर्दूद कर दिया, इन अलैका लअनती इला यौमिद्दीन, कयामत तक मेरी लानत लानत तुझ पर बरसती रहेगी। मालूम होता है अल्लाह के यहां इल्म, इल्म का बड़ा मकाम है, इल्म का बड़ा मकाम है। कहां आदम जो मिट्टी से पैदा हुए, कहां फरिश्ते जो नूर से बने। नूर से बनने वाली भी वो मखलूक जो हर वक्त अल्लाह रब्बुल इज्जत की इबादत में मशगूल है। वमन इंदहु ला यस्तकबिरून अन इबादतिही वला यस्तहसिरून युसब्बिहून अल्लैल वन्नहार ला यफ्तुरून, हर वक्त अल्लाह रब्बुल इज्जत की तस्बीह बयान कर रही है। मगर इल्म एक ऐसी नेमत थी जिसने उस खाक को इस उस आलम पाक का भी मजदूर बना दिया। इल्म बहुत बड़ी नेमत है, थोड़ी सी भी हो तो पल्ला भारी हो जाता है। सोचने की बात है कि हजरत आदम अलैहिस्सलाम को इल्मुल अशिया हासिल, लोगों के नाम जैसे बर्तन के नाम, फुलां के नाम, फिर ये इनाम मिला तो जिस इंसान को हदीस और कुरान का इल्म, अस्माउल हुस्ना की मारिफत होगी, उसे कयामत के दिन क्या मिलेगा जिसका अंदाजा नहीं लगा सकते। इसलिए इल्म बहुत बड़ी नेमत है और इल्म वाले अल्लाह के यहां बहुत बड़ा दर्जा रखते हैं, बहुत बड़ा दर्जा रखते हैं। और इल्म हासिल करने का जज्बा, जैसे हर वक्त अल्हम्दुलिल्लाह तफसीर में और हदीस के सबक में बहुत से लोग आते रहते हैं, ये इल्म के हासिल करने का उनका जज्बा है कि हम हदीस का इल्म हासिल करें, हम हदीस को सीखें। जिस तरह इंसान को फितरतन भूख लगती है, प्यास लगती है, नींद आती है, क्योंकि ये उसके बदन की जरूरतें हैं, इसी तरह इल्म हासिल करने का जज्बा भी हर इंसान के अंदर फितरतन रख दिया गया है। उसके मिसाल यूं समझिए कि अगर आप सफर कर रहे हो और रास्ते में बहुत बड़ी जमात मजमा नजर आए तो मजमे को देखकर हर आदमी पूछेगा भैया क्या हुआ है, क्या हो रहा है, क्या मामला हुआ, लोग क्यों जमा है। ये दिल में एक जज्बा उठा कि यहां क्या हुआ है, ये असल में इल्म हासिल करने का जज्बा है। कई लोगों को अखबार पढ़ने का शौक होता है, सुबह उठते ही वो एक दूसरे से पूछते हैं सुनाओ भाई कोई नई खबर है, ये इल्म हासिल करने का जज्बा है। लेकिन एक ही इल्म, इल्म कुरान, इल्म हदीस, इल्म फिका मसाइल का सीखना, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के हदीस में आना, दर्स में बैठना, ये एक मुस्तकिल बहुत बड़ी नेमत है। इंसान के जिस्म में मुख्तलिफ आजा है, उलमा कहते हैं उन आजा की तीन किस्में, कुछ आजा इल्म है जिनसे इंसान इल्म हासिल करता है, जैसे आंख देखकर पढ़ता है, कान सुनता है, दिमाग ये सब समझता है, ये सब इल्म के जराए हैं, इल्म के हासिल करने के रास्ते हैं। और कुछ बदन के आजा वो अमल, आजाए अमल कहते हैं इसको, अमल करने, जैसे हाथ, दोनों हाथ, दोनों पाँव, ये दिमाग के कहने के मुताबिक अमल करते हैं, चलते हैं, बैठते हैं, उठते हैं, पकड़ते हैं, नमाज पढ़ते हैं, हाथ बांधते हैं, कुरान पकड़ते हैं वगैरह। और कुछ आजाए माल होते हैं, वो कुछ चीजों के खजीने होते हैं, जैसे इंसान का दिल है, उसमें खजाना जमा किया जाता है इल्म का। अल्लाह रब्बुल इज्जत की तकसीम देखिए, हाथ और पांव जिसको मजदूर किस्म के आजा कहा जा सकते हैं कि ये काम करते हैं, उनको सबसे नीचे रखा, और जो आजाए माल था यानी दिल उसको दरमियान में रखा, और जो आजाए इल्म है अल्लाह ने उसको सबसे ऊपर रखा। आंख कान दिमाग जबान ये आजाए इल्म है, ये आजाए इल्म है, उसको अल्लाह तबारक व ताला ने ऊपर रखा, अल्लाह ताला ने उसको ऊपर रखा। अजीब हालत, इसलिए ये बहुत बड़ी नेमत है, बहुत बड़ी नेमत है। अल्लाह ताला उसके मुताबिक यानी इल्म हासिल करने की और समझने की अल्लाह हमें तौफीक नसीब फरमाए। हदीस में आता है, मन कान फी तलब العلم कानत الجنت في طلبه, मन कान फी तलब العلم, जो इंसान इल्म की तलब के लिए जाता है कि चलो भाई दर्स में चलना है, चलो भाई बैठ के दर्स सुनना है, अपना एक घंटा आगे पीछे करके मुझे हदीस सुननी है, मुझे कुरान का दर्स सुनना है, मुझे मसला मसाइल सुनने हैं। मन कान फी तलब العلم कानत الجنت في طلبه, गोया कि जन्नत उस बंदे की तलब में होती है जो बंदा इल्म की तलाश में रहता है, जो बंदा कुरान हदीस फिका के इल्म की तलाश में रहता है, जन्नत उस बंदे की तलब में रहती है। इसीलिए हदीस में आता है, मन खरज फी तलब العلم فهو في سبيل الله حتى يرجع, जो आदमी इल्म को तलब करता रहता है वो अल्लाह के रास्ते में है, वो अल्लाह के रास्ते में निकलने को उसका सवाब मिलता है, यहां तक कि उसका वो इल्म हासिल करना खत्म हो। अजीब, इल्म के फजाइल बेशुमार है, बेशुमार है, जिसका अंदाजा नहीं लगा सकते। और ये याद रखो, मौलवी बनना, आलिमा बनना, हाफिजा बनना हर एक पर फर्ज वाजिब नहीं है, हर एक पर फर्ज वाजिब नहीं है, लेकिन इतना इल्म जो उसके दीन के जिंदगी का मकसद है, इंसान को पैदा किया, जिंदगी का मकसद इबादत है, उन सारी इबादतों को करने के लिए इल्म इतना सीखें जिससे बराबर वो इबादत कर सके। इखलास लिल्लाहियत, रियाकारी कितना बड़ा गुनाह, नमाज के फराइज वाजिबात तरीका, नमाज के फजाइल रोजे ईमान अकाइद जकात हज उम्रा और दुनिया की जिंदगी गुजारने का तरीका, मामलात माशरात अखलाक वगैरह, ये सब सीखना पड़ेगा, ये इल्म से हासिल होगा। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तलबुल इल्म फरीदा अला कुल्ली मुस्लिमिन व मुस्लिमा, इल्म का तलब करना हर मुसलमान चाहे मर्द हो या औरत फर्ज है। और अजीब बात, उसके सीखने के लिए उम्र की कोई कैद नहीं है कि सिर्फ 15 साल या 20 साल तक ही इल्म हासिल कर सकते हैं, यह भी नहीं कहा कि बचपन में इल्म हासिल करो, यह भी नहीं कहा जवानी में इल्म हासिल करो, नहीं, बल्कि फरमाया उत्लुबुल इल्म मिनल महदी लहद, इल्म सीखो मां के पेट से निकलने के बाद से कब्र में पहुंचने तक, चाहे आपकी उम्र 60 साल 70 साल 60 70 80 हो जाए 90 हो जाए, फिर भी सीखने की नीयत से हदीस के दर्स में, फिकह के दर्स में, कुरान तफसीर के दर्स में बैठे कि हम कुछ सीख लें। मालूम होता इंसान पूरी जिंदगी तालिबे इल्म बनकर रहे, यही तो मतलब हुआ, इंसान पूरी जिंदगी तालिबे इल्म बनकर रहे, और हमें पूरी जिंदगी ही इल्म सीखना है। और आगे बढ़ना है और इसके बड़े फजाइल है, चूंकि इल्म नूर है और इल्म की रोशनी सूरज की रोशनी से भी ज्यादा है। जब इल्म सीख लेता है, हदीसों को पढ़ता है, तो फिर उससे अहले इल्म के दर्जात जब ये अमल करे तो फिर दर्जात बढ़ते हैं, उससे तकवा और तवक्कुल हासिल होता है, ये अल्लाह के यहां फिर महबूब बन जाता है। इल्म से खौफ खुदा हासिल होता है, इसीलिए उलमा फरमाते हैं बहुत अजीब बात कि इंसान को इस दुनिया में कई ऐसे मौके पेश आते हैं कि एक तरफ दुनिया उसको खींचती है, दूसरी तरफ अल्लाह रब्बुल इज्जत उसको अपनी तरफ बुलाते हैं। गोया एक इंसान के सामने दो रास्ते हैं, दुनिया की तरफ या अल्लाह की तरफ। एक तरफ जाए तो अल्लाह मिलता है, दूसरी तरफ जाए तो दुनिया की लज्जतें और रंगीनियां मिलती है, दुनिया के मजे मिलते हैं। बहुत कम लोग ऐसे होते हैं जो ऐसे मौके पर दुनिया की रंगीनियों को और मजों को छोड़कर उससे मुंह मोड़ कर अल्लाह की तरफ मुतवज्जे होते हैं। आजकल इंसान की, मर्द हो या औरत, तबीयतें इस कदर लज्जतों की खोगर और आदत वाली बन चुकी है कि हर बंदा आसानी और लज्जत के पीछे लगता है। ये एक आम मुसीबत है। कुरान करीम में सूरह कसस में आयत नंबर 79 में अल्लाह फरमाते हैं कारून के बारे में, या लैतना मिस्ल मा उतिया कारून, या लैतना मिस्ल मा उतिया कारून, काश हमारे पास भी इतना माल होता जितना कारून के पास होता। गया लोग कारून के माल को देखकर तमन्ना करने लगे। उस वक्त जो अहले इल्म थे उन्होंने जवाब दिया उन लोगों को जो दुनिया के रागिब थे, जो दुनिया के तलब करने वाले थे। दोज हुआ पुलिंग टुवर्ड्स द दुनिया, द अहले इल्म एट दैट टाइम आंसर है, قال الذين اوتوا العلم ويلكم, तुम्हारी बर्बादी हो। ओतुल इल्म ने कहा, दोज हुआ गिवन द नॉलेज, दे सेड ويلكم, तुम्हारी हलाकत हो। आज भी यही उसूल अपनी जगह कायम है। जिसके सीने में थोड़ा सा भी इल्म होगा, थोड़ा सा भी इल्म होगा, जाहिल नहीं, सीख रहे हैं माशाल्लाह, हमेशा दीन को पसंद करेगा, वो हमेशा आखिरत को पसंद करेगा। कुरान मजीद में अल्लाह फरमाते हैं, बल तू सिरून अल हयात दुनिया वल आखिरत खैरुन अबका, तुम दुनिया की जिंदगी को तरजीह देते हो और आखिरत की जिंदगी उससे बेहतर और बाकी रहने वाली है। जहां दीन और दुनिया आपस में आमने सामने हो जाए तो हम दीन को मुकद्दम करें। जहां नेकी और गुनाह आपस में आमने सामने हो तो हमें नेकी को तरजीह देनी है। अगर ये दो चीजें हमने अपने अंदर पैदा कर ली तो अल्लाह की मदद को अपने साथ ले लिया। इसलिए उलमा फरमाते हैं, ईसारु दीन अल दुनिया व ईसारु ताअती अल मासिया, दीन को दुनिया पर तरजीह दो, नमाज पहले हो, रोजा पहले हो, जकात पहले हो, मेरा जिक्र पहले हो, और इताअत को मासियत पर तरजीह देना है। जब गुनाह आ जाए तो इताअत, फरमाबरदारी, द पर्सन बिकम ओबेडियन, दैट बी मोर प्रेफरेंस अबव द सिंस। लेकिन ये सब चीजें आएगी इल्म नाफे से, इल्म नाफे इल्मे नाफे क्या है? इल्मे नाफे क्या है? लोग कहते हैं ना, जहन में एक सवाल पैदा होता है कि इल्मे नाफे व्हाट इज द बेनिफिशियल नॉलेज। उलमा फरमाते हैं कि अल्लाह से इल्मे नाफे मांगे, अल्लाहुम्मा इन्ना नसअलुका, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ, इल्म नाफिया, ऐसा इल्म जो सीने में उतर जाता है तो सीने को दीन के लिए खोल देता है, फिर इंसान के लिए दीन पर चलना मुश्किल नहीं होता, आसान हो जाता है। इल्म नाफे ऐसे इल्म को कहते हैं जब ये सीने में उतर जाता है तो सीने को दीन के लिए ओपन कर देता है, जिससे इंसान का दीन पर चलना आसान हो जाता है। लेकिन इल्म नाफे की पहचान क्या है? उस पहले तो इल्म नाफे को हासिल करने के लिए हमें अल्लाह से दुआ करनी है हर वक्त। हम दुआ करेंगे तो फायदा होगा। अब्दुल्लाह इब्न मसूद रजी अल्लाह ताला अनहु जब रब जिदनी इल्मा, रब जिदनी इल्मा इस आयत के पढ़ते थे तो ये दुआ करते थे, अल्लाहुम्मा जिदनी इल्मा व ईमाना व यकीना। ऐ अल्लाह, मेरे इल्म में, मेरे ईमान में और मेरे यकीन में ज्यादती फरमा। अल्लाहुम्मा जिदना इल्मा, ये हमेशा याद कर लो। ऐ अल्लाह, मेरे इल्म को बढ़ा दे और मेरे ईमान को बढ़ा दे और मेरे यकीन को बढ़ा दे। ये इब्ने मसूद रजी अल्लाह तआला की दुआ है, अल्लाहुम्मा जिदनी इल्मा व ईमाना व यकीना। बाज़ उलमा फरमाते हैं अल्लाह ताला ने किसी को किसी चीज की ज्यादती का हुक्म नहीं दिया, किसी को भी, लेकिन एक चीज की ज्यादती का हुक्म दिया है कि तुम उसकी ज्यादती को मांगो। ये नहीं कहा दुनिया ज्यादा मांगो, फुला ज्यादा नहीं, लेकिन इल्म के लिए कहा है, रब्बी जिदनी इल्मा, मेरे इल्म को और ज्यादा कर दे। इसलिए हदीस में आता है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ये दुआ मांगने की आपकी आदत मुबारका थी, आप ये दुआ मांगते थे, अल्लाहुम्मा अल्लाहुम्मा अन्फ़अनी बिमा अल्लमतनी, अल्लाहुम्मा अन्फ़अनी बिमा अल्लमतनी वअल्लिमनी मा यन्फ़उनी वज़िदनी इल्मा वल्हम्दुलिल्लाहि अला कुल्लि हाल वऔज़ु बिल्लाहि मिन हालिन नार। ये दुआ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मांगा करते थे, अल्लाहुम्मा अन्फ़अनी बिमा अल्लमतनी, ए अल्लाह जो कुछ तूने मुझे इल्म दिया वो मेरा नफा वाला बना दे, यानी इल्म नाफे अता फरमा। वही दुआ, अल्लाहुम्मा अन्फ़अनी बिमा अल्लमतनी, अल्लाहुम्मा अन्फ़अनी बिमा। आम लोग सीखते हैं दरस हदीस में, कई सालों से आते हैं, दरस तफसीर में आते हैं, दरस फिका में होते हैं। ये दुआ हर वक्त मांगनी चाहिए कि अल्लाह हमने सीखा तो है लेकिन हमें उस सीखे हुए को इल्म नाफे बना दे। अल्लाहुम्मा अन्फ़अनी बिमा अल्लमतनी, ए अल्लाह जो तूने हमें दिया है इल्म उसको नफा वाला बना दे, ऐसा नफा जो सीने में उतर जाए तो हमें चैन ना आए इबादत के बगैर। वअल्लिमनी मा यन्फ़उनी, और मुझे नफा वाला इल्म सीखने की तौफीक भी दे, जो सीखा है उसको नफा वाला बना और आइंदा इल्म नाफिल सीखने की सिखा दे। वज़िदनी इल्मा, और मेरे इल्म को ज्यादा फरमा। मैंने अभी शुरू में कहा कि इल्म तो सीखना है मरते दम तक, कब्र में पहुंच जाए वहां तक, मर्द हो या औरत हर एक पर फर्ज है। इतना इल्म जो उसको दीन की सही रहनुमाई करे। ये इल्म नाफे आपको कैसे पता चलेगा कि मेरे अंदर में इल्मे नाफे है, उसकी पहचान क्या है। उलमा ने फरमाया इल्मे नाफे की एक पहचान तो यह है कि जब बंदे के अंदर में खौफ खुदा आ जाए तो समझ लो कि इसने जो इल्म हासिल किया उसके उसकी वजह से उसके खौफ को बढ़ गया, यानी अल्लाह का खौफ। क्या मतलब? गुनाहों से बचना वगैरह। कुल्लमा इज़दाद इल्मा इज़दाद खौफा, जितना इल्म बढ़ता जाए इतना अल्लाह का डर और खौफ बढ़ता जाए। यह इल्म नाफे की पहचान है। अगर इल्म तो बढ़ता जा रहा है, खौफ खुदा नहीं बढ़ता है, तो उसका मतलब हुआ कि इल्म नाफे नहीं हमारे पास। इसीलिए इमाम गजाली रहिमहुल्लाह ने अपनी किताब में लिखा है कि बड़ा आलिम, सबसे बड़ा अल्लामा वो नहीं होता जो बातें बहुत ज्यादा करना जानता हो, जो लच्छेदार तकरीर करना जानता हो, जो बड़े बड़े मजे वाली तकरीर करना जानता हो, वो बड़ा आलिम नहीं। बड़ा आलिम वो होता है जिस पर गुनाहों के नुकसानात ज्यादा खुल चुके हो, मासीयत और गुनाह से बचने की कोशिश करता हो। जितने गुनाहों के नुकसानात खुलते जाएंगे इतना ये गुनाहों से पीछे हटता जाएगा। इज़दाद इल्मा इज़दाद खौफा, मालूम होता है इल्म नाफे की एक थर्मामीटर ये हो गई कि हमारा इल्म इल्म नाफे है या नहीं। हम अपनी जिंदगी को देख ले कि हमारी जिंदगी में खौफ खुदा है या नहीं, खौफ खुदा कितना है, तो फिर समझो कि हम जिंदगी भर दर्स हदीस सीखते हैं, दर्स कुरान में बैठते हैं, पढ़ते हैं, सीखते हैं, तालीम में बैठते हैं, तालीम सुनते हैं, देखो कि हमारे अंदर खौफ खुदा बढ़ता है या नहीं, हमारे अंदर खौफ खुदा है या नहीं। जिस इंसान के दिल में खौफ होता है तो फिर इंसान गुनाहों को छोड़ देता है। एक लफ्ज हुज्न है, हुज्न, हुज्न के माना अंदर के गम के लिए, अंदर का गम, और खौफ बाहर का डर होता है। अंदर का गम इंसान खाना पीना छोड़ देता है। जब खौफ बढ़ता है तो इंसान के गुनाह छूट जाते हैं, जब गम बढ़ता है तो इंसान खाना पीना छोड़ देता है। नहीं देखा? बहुत सारी मिसाल है। तालिबे इल्म फेल हो जाए तो कितना गमगीन होता है, किसी मां का बेटा फौत हो जाए कितनी गमगीन होती है, खाना नहीं खाती, किसी औरत का खाविन मर जाए, लुकमा हलक से नीचे नहीं उतरता, कोई पूछे क्यों नहीं खा रही है, कुछ तो खा लो, कहेगी मेरा दिल ही नहीं चाहता। तो जब हुज्न और गम बढ़ता है तो खाना पीना छूट जाता है, और जब अल्लाह का खौफ बढ़ता है तो इंसान के गुनाह छूट जाते हैं। हमारे मशाइखीन फरमाते हैं जो गुनाह से बचते थे वो फरिश्ते नहीं थे, वो तो इंसान थे, मगर उन्होंने अपने इल्म पर अमल किया, अपने दिल में अल्लाह के खौफ को इतना बढ़ा लिया कि गुनाह की तरफ आंख उठाकर भी नहीं देखते थे। हमारे हजरत मौलाना हकीम उल उम्मत अशरफ अली साहब थानवी रहमतुल्लाह अली ने एक मिसाल दी है। आजकल के नौजवानों के लिए इट्स वेरी इजी फॉर यंगस्टर्स टू अंडरस्टैंड। The today's youngsters, they ask question, how can the person leave sins because of fear of Allah? We don't understand. Uski misal Hazrat Thanvi Rahmatullah Ali dete hain. Ek aadmi ne rishwat bribery ke 1 lakh rupiye liye, kisi insaan se rishwat li,
On the way, the someone told him, you have taken the bribery from so and so person. Remember, there is a CID behind you. There is a police behind you. And they know that you have taken so much bribery and rishwat from so and so person. And if they find out the money from you, then remember, tumhari nokri aur job pe chhut jayega aur tum jail mein jaoge. Ab uski koshish kya hogi? He want to throw away this 100,000 rupees. Lekin, he cannot find a place to hide that money. He is going to throw in gutter. Pani jane ki gutter mein dal deta. Usko pata hai ki main is gutter mein jahan se pani jata hai, lakh rupiya dal dunga to mere paise to zaya honge. Lekin khush ho jata hai. Ab bataye ki wo lakh rupiya dal kar gamgeen hoga ya khush hoga? Wo 100,000 rupees ko chhod deta hai aur chhodne par khush hai. Isi tarah momin kamil bhi gunahon ko chhodta hai aur chhodne par khush hota hai. Usko zehni sukoon milta hai. Aaj log daur daur kar gunah karte hain, bhag bhag kar gunah karte hain, soch soch kar gunah karte hain, planning upon planning to commit sin, and they hopes always to do something bad. Always they aim, I'm going to do such, so and so things. Kya wajah hai? Unke dil mein Allah ka khauf nahi. Agar koi aurat, usko malum ho ki mera khawin mujhe dekh raha hai. A lady, if she knew that my husband looking at me, वो किसी गैर मर्द से बात करने की जुरत भी नहीं करेगी. क्यों? उसे पता है मेरा खाबिन मुझे तलाक दे देगा. इसी तरह जब दिल में ये डर हो कि अल्लाह मुझे देख रहा है, अल्लाह मुझे देख रहा है, मैं अगर कबीरा गुनाह का मुर्तकिब होऊंगा तो अल्लाह रब्बुल इज्जत कहीं अपने कामिल बंदों की फहरिस्त से ही मेरा नाम ना निकाल दे. तो बंदा कभी गुनाह नहीं करेगा. लेकिन उस खौफ की कमी होती है. ये तो बेवकूफी है. अल्लाह हम सबको गुनाहों से अल्लाह हमारी हिफाजत फरमाए. एक छोटा बच्चा है, अगर उसको कहो बिस्किट खा लो, बट वन कंडीशन, आई विल स्लैप यू वंस, तो कहेगा नहीं, बिस्किट में लिटिल बट मजा है, लेकिन तेरा थप्पड़ तो बहुत जोर से लगेगा. तो एक बच्चा जैसा बिस्किट नहीं खाएगा. गुनाह करके थोड़ी लज्जत उठा ली और हमेशा के लिए पसंदीदा बंदों के, अल्लाह के महबूब और नेक बंदों की फहरिस्त से निकल जाता है. अब बंदा गुनाह ही इसलिए करता है कि जाहिल है. उस वक्त उसका इल्म नाफे उसके साथ नहीं है. इन्नम तौबा अल्लाह लिल्लज़ीन यअमलून सू अबिजहाला. जिस तोबा को कबूल करना अल्लाह के जिम्मे है, वो तो उन लोगों की तोबा है जो जहालत से कोई बुरा फैल कर गुजरे. मालूम होता है, इल्म होते हुए कोई गुनाह नहीं करता. इसीलिए हदीस में आता है कितने गुनाह ऐसे हैं जिनको करते हुए बंदे का ईमान साथ नहीं होता. ही इज नॉट बिलीवर एट दैट टाइम. हदीस में है, जब बंदा जिना करता है तो उस वक्त ईमान उससे अलग हो जाता है. व्हेन एवर द पर्सन कमिट सिन, जिना, अडल्ट्री, हिज ईमान कम्स आउट फ्रॉम हिज बॉडी. हदीस में है, जब चोरी करने वाला जब चोरी कर रहा है, ईमान निकलकर अलग हो जाता है. When a thief try to steal and is stealing, at that time his iman is out from his body. शराब पीने वाला, ड्रग्स लेने वाला, हदीस में है, जब शराब पी रहा होता है तो उसका ईमान निकलकर अलग हो जाता है. मालूम होता है जितनी मेहनत हमने गुनाह के करने में गुजारे, हमने वो लम्हे अपनी जिंदगी के कुफर की हालत में गुजारे हैं। अल्लाह अकबर, अल्लाह हमारी हिफाजत फरमाए। ईमान अंदर नहीं था, ईमान बाहर निकल गया था। गुनाहों पर इतनी बड़ी सजा, एक आम आदमी करे जिसको दीन का पता ही नहीं उसकी तो बात और है, लेकिन जिसको पता हो वो तो फिर गुनाह नहीं करे। इसलिए इल्म नाफे इंसान के दिल में जब पैदा होता है तो अल्लाह का खौफ पैदा करता है, अल्लाह का डर पैदा करते हैं। और जाहिरी बात है यही हमारा मकसूद है। एक आदमी हदीस का इल्म सीख ले, चलो दर्स हदीस में बहुत हदीस सीख ली, दर्स कुरान में बहुत तफसीर सुन ली, दर्स फिका में बहुत सारे मसाइल, लेकिन फिर भी गुनाहों से नहीं बचता, ख्वाहिशात को पूरा करता रहता है, गुनाह पर गुनाह करता रहता है, तो क्या होगा? एक न एक दिन फरिश्ते आएंगे, ले जाएंगे और अल्लाह किया उसको सजा मिलेगी। तो जितना अमल बढ़ता है इल्म पर अमल, इतनी तवाजु बढ़ती है, इतना खौफ खुदा बढ़ता है। इसलिए फरमाया कुल्लमा इज़दाद अमलन इज़दाद तवाजुन, जितना इल्म पर अमल ज्यादा होगा इतनी तवाजु ज्यादा होगी। ये पूरी बात इल्म नाफे की पहचान है। इल्म नाफे की पहचान मैंने बतला दी, कुल्लमा इज़दाद इल्मन इज़दाद खौफा, इल्म ज्यादा होगा तो खौफ खुदा बढ़ेगा। व कुल्लमा इज़दाद अमला इज़दाद तवाज़ुअ, और जितना फिर अमल बढ़ेगा इतना ही तवाज़ु बढ़ेगा, इतना ही तवाज़ु बढ़ेगा। अल्लामा इब्ने जौज़ी रहमतुल्लाह अलैह ने एक मरतबा इल्म नाफ़े किसको कहते उस पर बयान किया, फरमाने लगे ओ मेरे दोस्तों, होना तो यह चाहिए था कि तुमने जो कुछ सुना उसकी वजह से रात भर नींद ना आती, तुम अल्लाह की अजमत के बारे में सोचते, इल्म हासिल करके और अपनी नाफरमानियों के बारे में सोचते तो तुम्हारी नींद उड़ जाती। जैसे कुरान में है तजाफा जुनूबुहुम अनिल मदाजिई, ये लोग रात में उठकर तहज्जुद में लगकर गिर गिरा रहे हैं, रो रहे हैं, आहोजारी कर रहे हैं, अल्लाह गुनाह हो गए, अल्लाह मासियत हो गई, खता हो गई, अपने को फहरिस्त से नाम न निकाल देना, ए अल्लाह तेरे नेक बंदों से मैं दूर न करना, ए अल्लाह मेरे सिवा तेरा कोई नहीं। इसलिए ये जो तकवा है ये इंसान के इल्म नफा इल्म नाफे हासिल करने का सबब बन जाता है। इसलिए हर वक्त ये दुआ करें अल्लाहुम्मा अल्लाहुम्मा अन्फ़अनी बिमा अल्लमतनी, अल्लाहुम्मा अन्फ़अनी बिमा अल्लमतनी वअल्लिमनी मा यन्फ़उनी वज़िदनी इल्मा। बहुत अच्छी दुआ है, अल्लाह के नबी ये मांगा करते थे। हमें तो कम से कम कुछ दुआ तो याद कर लेनी चाहिए, ए अल्लाह इल्म नाफे अता फरमा, इल्म नाफे जो सीखा है उसको इल्म नाफे बना दे, और आइंदा जितना सीखेंगे उसको भी नफा वाला बना दे, और मजीद इल्म अता फरमा। कुरान में सीखो फरमाया वत्तकुल्लाह वयुअल्लिमुकुमुल्लाह, अगर तुम तकवा को इख्तियार करोगे तो अल्लाह तुम्हें इल्म अता करेगा। ये वही इल्म है जिससे सीना खुल जाता है, जिससे इंसान गुनाहों से बच जाता है। इसलिए कुरान करीम में बार बार अल्लाह तबारक व ताला ने इशारा किया है, जैसे एक जगह फरमाया قل هل يستوي الذين يعلمون والذين لا يعلمون. علم والے جہالت والے برابر کیسے ہو سکتے ہیں؟ امام نبی دوسری آیت میں فرماتے ہیں کیسے برابر؟ جو اللہ کی صفات جلالی اور جمالی کو مانتے ہیں، اس کے عذاب سے ڈرتے ہیں، اس کی رحمت سے امید رکھتے ہیں، یہ ایک طبقہ ہے. دوسرا طبقہ وہ نہ صفات جلالی اور جمالی کو مانتے ہیں اور نہ عذاب سے ڈرتے ہیں اور نہ رحمت سے امید رحمت کی امید رکھتے ہیں. یہ دونوں کیسے برابر ہو سکتے ہیں؟ تو اس کا جواب فرمایا، جس طرح عالم اور جاہل برابر نہیں، اسی طرح نافرمان اور فرما بردار برابر نہیں ہو سکتا. اللہ تو منصف ہے، انصاف کرنے والا ہے، اسے پتا ہے کس نے علم حاصل کیا اور اس پر عمل کیا اور کون جاہل ہے اور کون نافرمان ہے. امام قرطبی نے اس آیت کی تفسیر میں لکھا ہے، اس سے وہ لوگ ہیں جو جان علم سیکھتے ہیں اور عمل بھی کرتے ہیں، اور دوسرا طبقہ جو جانتے ہیں مگر عمل نہیں کرے. عمل نہیں کرنے والا گویا جاہل ہے. قرآن کریم میں فرمایا، علم سیکھو اس پر عمل کرو تو پھر کیا دے گا اللہ پاک؟ فرمایا، یرفع اللہ الذین آمنوا منکم والذین اوتوا العلم درجات. تیسری آیت امام نووی فرماتے ہیں سورہ مجادلہ کی، اللہ تعالیٰ تم میں ایمان والوں کے اور ان لوگوں کے جن کو علم عطا ہوا ہے درجے کو بلند کر دے گا. اس آیت میں اہل علم سے مراد وہ علماء ہیں جو عمل کرنے والے ہیں. اللہ باعلم اہل علم کو وہ درجات عنایت کرتا ہے جو جاہل باعمل لوگوں کو عنایت نہیں کرے گا. ایک طرف تو علم کا ثواب، دوسری طرف جن کو اس نے نیک بات بتائی اور انہوں نے اس پر عمل کیا اس کا ثواب بھی اس کو ملے گا. اسی لیے عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ ہر وقت دعا کرتے تھے، جب یہ آیت وہ پڑھتے تھے، یرفع اللہ الذین آمنوا ابن مسعود، تو فرمایا، لوگو اس آیت کو سمجھو، یہ تم کو علم حاصل کرنے کی طرف بلا رہی ہے. اللہ فرما رہے ہیں کہ مومن عالم مومن ناواقف سے بہت اونچے درجے والا ہے. کیوں؟ علم ہی تمام عبادت کی جڑ ہے. نماز کیسے پڑھو گے اگر علم نہیں ہے؟ روزہ کیسے رکھو گے؟ فرض نماز کیسے پڑھو گے؟ وضو کیسے کرو گے؟ غسل کیسے کرو گے؟ عقائد کیسے حاصل ہوگا؟ معلوم ہوتا ہے یہ ساری عبادتوں کی جڑ ہے. قرآن کریم میں اللہ ایک جگہ فرماتے ہیں، انما یخشى اللہ من عباده العلماء، خدا سے اس کے وہی بندے ڈرتے ہیں جس کے پاس علم ہے. علم والے کون ہیں؟ من خاف اللہ. اسی لیے فرماتے ربیع بن انس، من لم یخشى اللہ فلیس بعالم، جو اللہ سے نہیں ڈرتا وہ عالم نہیں. شیخ شہاب الدین سہروردی رحمہ اللہ فرماتے ہیں، اس آیت میں اشارہ ہے جس شخص میں خوف نہ ہو وہ علم والا وہ عالم نہیں. اسی لیے حسن بصری رحمۃ اللہ علیہ جو مشہور تابعی ہے فرماتے ہیں اس آیت کی تفسیر میں، عالم وہ ہے جو خلوت میں جلوت میں دونوں حالتوں میں اللہ سے ڈرتا ہو. جس چیز کی اللہ نے ترغیب دی وہ اس کو پسند کرے، اور جس چیز کو اللہ نے منع فرمایا اس سے نفرت کرے. اور اللہ کے محبوب بندے ہوتے ہیں جو لوگ علم حاصل کرتے ہیں، یہ اللہ کے محبوب بندے ہیں، بہت ہی نیک بندے ہیں، اللہ کے یہاں ان کے درجے بہت بڑے ہیں۔ اسی لیے سب سے بہتر آدمی من یرد اللہ بھی خیر یفقہ فی الدین، جس شخص کے ساتھ، جس مرد عورت کے ساتھ اللہ بھلائی کا ارادہ کرتا ہے، اس کو دین کی سمجھ دے دیتا ہے۔ اسی لیے سفیان ثوری رحمت اللہ علیہ فرماتے ہیں، میں طالب علم سے افضل اور کوئی چیز نہیں جانتا۔ ایک حدیث میں ہے، خدا تعالی جب کسی بندے سے بلائی کرنا چاہتے ہیں تو اس میں تین وصف پیدا کر دیتے ہیں، اس میں تین چیزیں پیدا کرتے ہیں۔ ایک تو دین کی سمجھ، جب اللہ کسی سے بھلائی کرنا چاہتے ہیں، when Allah loves someone, Allah bring three things in his life: دین کی سمجھ، دنیا سے بیزاری، اور اپنے عیوب پر نظر، اپنے عیب کے اوپر نظر۔ تین چیزیں، دین کی سمجھ، دنیا سے بیزاری، اور اپنے عیب کے اوپر نظر۔ خدا تعالیٰ جس شخص کے ساتھ بھلائی کا معاملہ کرنا چاہتا ہے، اس کو دین کے مسائل میں گہری نظر بھی دیتا ہے۔ اس لیے اللہ تبارک و تعالی نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث فرماتے ہیں، لا حسد الا فی اثنین، آگے جو روایت نقل کی امام ترمذی نے، وعن عبد الله بن مسعود رضی اللہ تعالیٰ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم، لا حسد الا فی اثنتین، رجل آتاه اللہ مالا فسلطه على هلكته بالحق، ورجل آتاه اللہ الحکمة فهو یقضی بها ویعلمها۔ متفق علیہ۔ وہ جس کو اللہ نے مال دیا اور اس مال کو خرچ کرنے پر مسلط ہو، یعنی خوب دین کے راستے میں خرچ کرتا ہے، مال ہے اور اللہ کے راستے میں خرچ کرتا ہے، ایک آدمی تو وہ ہے مال کو خرچ کرتا ہے اللہ کے راستے میں۔ دوسرا، اللہ نے جس کو دین کا علم دیا، اس کے مطابق وہ عمل کرتا ہے، دوسرے کو تعلیم دیتا ہے۔ دونوں چیز ہے، حکمت سے مراد یا علم ہے یا قرآن کا علم ہے۔ اسی لیے بعض روایت میں رجل آتاہ اللہ القرآن، قرآن پڑھنے والا، قرآن سمجھنے والا۔ اس لیے اللہ کسی کو علم دے دے تو بہت بڑی نعمت ہے، بہت بڑی نعمت ہے۔ اللہ سے ہر وقت علم مانگنا چاہیے، اللہ سے ہر وقت علم مانگنا چاہیے۔ حدیث میں آتا ہے، مسلم شریف کی حدیث جس کو امام ترمذی، امام نووی یہاں نقل کرتے ہیں، وعن ابی ہریرہ رضی اللہ تعالی عنہ ان رسول صلی اللہ علیہ وسلم من سلک طریقا یلتمس فیہ علما سہل اللہ له به طریقا الی الجنہ۔ فرماتے ابو ہریرہ، نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، جو شخص کسی ایسے راستے پر چلا جس میں وہ علم حاصل کر رہا ہے، دیکھا چلو بھائی آج درس حدیث ہے، اپنا وقت ادھر ادھر کر کے ہم حدیث کو سیکھیں گے، چلو بھائی آج درس قرآن ہے، وقت ادھر ادھر کریں گے، اپنے دنیاوی کام کاج کو ادھر ادھر کر کے بیٹھ کے ہم غور سے سنیں گے، علم حاصل کر رہا ہے، چلو بھائی مسائل ہے سیکھتے ہیں، تو اللہ اس کے لیے جنت کا راستہ آسان فرما دیتے ہیں۔ اللہ اکبر، کتنی بڑی نعمت ہے۔ مسلم شریف کی صحیح حدیث ہے، اس نے عیش کو چھوڑ دیا، اپنے آرام کو چھوڑا، اپنے دنیاوی کام کاج کو چھوڑا، تھوڑی دیر کے لیے اپنی آئی پاد، اپنے فون، اپنی کمپیوٹر کو ایک طرف رکھ دیا اور مشقت کی اس نے، تو گویا اللہ اس کے لیے اس تھوڑے سے ایک دو گھنٹے کی محنت پر جنت کا راستہ آسان فرما دیتے ہیں۔ بعض علماء فرماتے ہیں طالب علم نے مصیبتوں پریشانیوں کو برداشت کیا، چلو بھائی درس حدیث ہے تو تکلیف لیکن میرا سبق نہ چلا جائے، ہے تو میں بیمار درد ہے لیکن پریشانی کے باوجود میرا حدیث سننا ہی سننا ہے، آج درس قرآن سننا ہی سننا ہے، پابندی کریں گے ہم تو مرتے دم تک قرآن کو سمجھیں گے، مرتے دم تک حدیث کو سمجھیں گے پڑھیں گے، اللہ اس کو اس پر عمل کرنے کی توفیق بھی عطا فرما دیتا ہے، تو اللہ تعالیٰ اس کے لیے جنت میں جانا آسان کر دیتا ہے۔ تو علم کا حاصل کرنا ہی دخول جنت ہے، جنت میں جانے کا سبب بن جاتا ہے۔ یہ بہت بڑی نعمت ہے، اسی لیے ترمذی شریف کی حدیث ہے بہت اچھی ہے، فرماتے ہیں ابو ہریرہ رضی اللہ تعالیٰ عنہ قال سمعت رسول اللہ صلی اللہ علیہ وسلم یقول الدنیا ملعونہ وملعون ما فیہا الا ذکر اللہ تعالی وما والاہ وعالما او متعلما، رواہ ترمذی، ہذا حدیث حسن صحیح۔ کیا بیان کیا اس کے اندر، فرماتے ہیں ابو ہریرہ میں نے نبی اکرم صلی اللہ علیہ وسلم سے یہ فرماتے ہوئے سنا ہے، سنا ہے کہ دنیا ملعون ہے، اور ملعون ہے دنیا پر لعنت کی گئی، اور لعنت ہے جو اس میں ہے سوائے اللہ کے ذکر کے جس کو اللہ پسند کرتا ہے۔ دیکھا دنیا میں ذکر نمبر ایک، نمبر دو یعنی ذاکر نمبر دو، عالم نمبر تین، متعلم۔ اس حدیث میں تین آدمی کو اس ملعون چیز سے نکال دیا ہے، تین چیز، دنیا کی محبت ہر برائی کی جڑ ہے، اسی لیے ایک حدیث میں ہے، حدیث تو امام غزالی نے لکھی ہے، فرمایا نبی اکرم صلی اللہ علیہ وسلم نے دنیا سے ڈرو، یہ ہاروت اور ماروت سے بھی بڑے جادوگر ہیں۔ ایک مرتبہ نبی اکرم صلی اللہ علیہ وسلم ایک دس مردہ بکری کے پاس سے گزرے جس کے ناک کان کٹے ہوئے تھے اور پھول گئی، مر گئی، بدبو آ رہی تھی، آپ نے صحابہ سے فرمایا اس کو کون خریدے گا بتاؤ ایک درہم میں؟ صحابہ نے کہا یا رسول اللہ اس کی تو کوئی مفت بھی نہیں لے گا، مر گئی، پھول گئی، پھٹ گئی، بدبو آ رہی ہے، is blown up and stinking, who's going to buy from you؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا خدا کی قسم دنیا کی قیمت اللہ کے نزدیک اس مردہ پھلی پھوٹی پھٹی ہوئی اور بدبودار بکری کے برابر بھی نہیں ہے، مشکات شریف کی روایت ہے۔ ہاں اللہ کے درجہ کس چیز کا ہے؟ ذکر اللہ، اللہ کا ذکر، اس میں نماز بھی آ گئی، قرآن تلاوت بھی، ذکر بھی، سب کچھ ذکر اللہ۔ دوسری چیز والا، ہر وہ چیز جو اللہ کے ذکر سے قریب کرنے والی ہو یا خود اللہ کے قریب کرنے والی ہو، اس میں تیسری چیز عالم اور متعلم۔ عالم اور متعلم کی فضیلت یعنی علم سیکھنے والا اور متعلم سکھانے والا، فرمایا عالم کی فضیلت عابد پر ایسی ہے جیسے میری یعنی نبی صلی اللہ علیہ وسلم کی فضیلت تم میں سے ایک ادنا آدمی پر۔ کہاں نبی، وہ تو امام الانبیاء ہے
سبحان اللہ, لیکن پھر بھی کہہ رہے دیکھو نا میری فضیلت. حضرت عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں قائم اللیل سائم النہار ہزاروں عابدوں کی موت, ایک حلال حرام جاننے والے, حلال حرام جاننے والے ایک دانا اور بینا کی موت کے مقابلے میں کچھ نہیں. تم میں سے کتنے لوگ ہیں جو مسائل کو سیکھتے ہیں, حدیث کو سیکھتے ہیں, قرآن تفسیر کو سیکھتے ہیں, انہیں پتا ہے یہ حلال ہے یہ حرام ہے یہ جائز ہے یہ ناجائز ہے. حضرت عمر فرماتے ہیں ایک آدمی قائم اللیل ہے, ہمیشہ راتوں میں نماز تہجد پڑھنے والا, صاحب النہار پوری زندگی روزہ رکھنے والا, ایسے ایک نہیں ہزار عابدوں کی موت, ہزار ایک طرف ہے اور ایک حلال حرام کو جاننے والا دوسری طرف, اس کا درجہ فرماتے ہیں وہ ہزار ایک عالم کے مقابلے میں کچھ نہیں. اس لیے حضرت قتادہ فرماتے ہیں علم کا ایک چیپٹر, ون چیپٹر, ہاؤ لیک یو لرن ٹوڈے دا چیپٹر آف نالج, کتاب العلم, باب العلم, باب فضل العلم, یہ چیپٹر ہے علم کا ایک باب, جسے آدمی اپنی اصلاح کی نیت سے, اپنے نفس کی اصلاح کی نیت سے سیکھے تو یہ ایک سال کی عبادت سے افضل ہے, بیٹر دین ون ایئر ورشپ. اسی لیے حسن بصری رحمۃ اللہ علیہ فرماتے ہیں ایک علم کا باب سیکھنا, علم کا ایک چیپٹر سیکھنا اور اس پر عمل کرنا دنیا اور دنیا کی نعمتوں سے بڑھ کر ہے. دنیا اور دنیا کی نعمت, اللہ اکبر. اسی لیے آگے آنے والی روایت جس میں فرمایا من خرج فی طلب العلم فهو فی سبیل اللہ, جب آدمی علم سیکھتا ہے وہ اللہ کے راستے میں ہوتا ہے. تو مومن کبھی شیر نہیں ہوتا, مومن کا پیٹ نہیں پھولتا, یعنی مومن کبھی کا پیٹ نہیں بھرتا یہاں تک کہ جنت میں پہنچ جائیں. علم اتنی بڑی نعمت ہے, مومن علم سے کبھی سیر نہیں ہوتا, کبھی اس کا پیٹ نہیں بھرتا, بس ہر وقت آج بھی سیکھوں کل بھی سیکھوں پرسوں بھی سیکھوں یہاں تک کہ میری موت آ جائے, بس مجھے تو حدیث سیکھنا ہے, حدیث کے درس میں جانا ہے, حدیث کے درس شروع ہو تو مجھے بیٹھنا ہے, میری عمر چلی جائے تو چلی جائے لیکن نیت میری یہ ہے کہ مرتے دم تک میں ہر ہفتے میں ایک بار درس حدیث سیکھوں گی, درس قرآن پڑھوں گی, سیکھوں سنوں گی اور اس پر عمل کروں گی یہاں تک کہ میری موت آ جائے. چونکہ علم ایک ایسی نعمت ہے, اس لیے دعا کرتے رہے رب زدنی علما, رب زدنی علما. اگر آدمی کی عمر ایک لاکھ برس کی بھی ہو جائے اور کوئی لمحہ اس کا ضائع نہ کرے بغیر علم کے حاصل کی دوڑتا رہے تو تب بھی وہ علم کی انتہا تک تو نہیں پہنچ سکتا. جتنا علم سیکھتا ہے اتنی پیاس بڑھتی ہے. اس لیے طالب علم کے لیے آپ لوگ اگر اپنا وقت نکال کر درس حدیث میں بیٹھے, چاہے مرد ہو یا عورت, بیٹھے سیکھے, چلو آج میں نے چار حدیث سیکھ لی, میں نے پانچ حدیث سیکھ لی, کیا ہوتا ہے, ہم تو ایک گھنٹے بیٹھے حدیث سیکھنے کے لیے یا قرآن کے درس میں اپنا وقت ادھر ادھر کر کے بیٹھے ہیں, لیکن کیا ملے گا اس سے. ابو داؤد شریف اور ترمذی شریف میں ہیں ایک تو جنت کا راستہ آسان, نمبر دو فرشتے اپنے پر بچھا دیتے ہیں, اور نمبر تین اس کے لیے مغفرت کی دعا فرشتے کرتے ہیں, اور وہ ساری مخلوق جو آسمان اور زمین میں ہے یہاں تک کہ سمندر کی مچھلیاں بھی, یہ تو ہمارا یقین ہے, میرے نبی کا فرمان سچا ہے, چاہے میری سمجھ میں آئے یا نہ آئے, میرے نبی نے کہا ایک گھنٹہ میں بیٹھا ہوں یا ایک گھنٹہ بیٹھی ہوں حدیث سننے کی نیت سے, بس مجھے تو سیکھنا ہے, کیا ملے گا ایک گھنٹے میں, ساری دنیا تمہارے لیے دعا کر رہی ہے, یہ میرے نبی کا فرمان ہے. اور عالم کو سیکھنے والے کو عابد پر ایسی فضیلت, ایک آدمی ایک گھنٹے نماز میں کھڑا ہے اور ایک آدمی بیٹھ گیا بس مجھے حدیث سن رہا ہوں سن رہی ہوں,
تو ایسی فضیلت جیسے چاند کو دوسرے ستاروں پر. اس لیے اللہ سے دعا کریں کہ مرتے دم تک ہمیں اللہ پاک قرآن حدیث فقہ سیکھنے کی توفیق نصیب فرمائیں، اور ہمارے لیے بھی دعا کریں اللہ تعالیٰ ہمیں جب تک زندگی باقی رہیں دین کی دعوت رکھ کرنے کی توفیق عطا فرمائیں، مرتے دم تک دین کا کام کرنے کی توفیق عطا فرمائیں، اور موت آئے تو دین کا کام کرتے کرتے اللہ ہمیں اٹھا لیں. ایسی دعائیں ہم اپنے لیے، اپنی اولاد کے لیے، اپنی نسلوں کے لیے کریں. اللہ تعالیٰ ہماری سنی ہوئی سنائی بات کو، اللہ تعالیٰ جو بات ہم نے سنائی ہے اور آپ لوگوں نے سنی ہے دونوں کو قبول فرمائے. اللہ تعالیٰ ہم سب کو اس پر عمل کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین، اللہم لک الحمد کما انت اہل، وصلی علی سیدنا محمد کما انت اہل، وافعل بنا ما انت اہل، فانک انت اہل التقوى واہل المغفرة. اللہم یا رب یا رب یا رب، ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. اللهم رب زدنا علما، اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا واسعا وحلالا طيبا شفاء من كل داء. اللهم إنا نعوذ بك من علم لا ينفع ومن قلب لا يخشع ومن دعاء لا يستجاب له ومن اللهم رب زدنا علما، رب زدنا علما، رب زدنا علما. سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا. رب زدني علما، رب زدني علما. والحمد لله، والحمد لله على كل حال، ونعوذ بالله من حال النار. اللهم احفظنا من كل بلاء الدنيا وعذاب القبر وعذاب الآخرة. ربنا تقبل، ربنا تقبل دروسنا، ربنا تقبل دروسنا بفضلك وكرمك وجودك ومنك يا أرحم الراحمين. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. يا الله يا رحمن يا رحيم، یا اللہ جو بات کہی گئی سنی گئی عمل کی توفیق نصیب فرما. اے اللہ عمل کی توفیق نصیب فرما، اخلاص نصیب فرما. اللہ ہم سب کو علم نافع عطا فرما، عمل صالح عطا فرما، تیرے نیک بندوں میں شامل فرما. یا اللہ ہمیں ہماری آل اولاد کو آنکھوں کی ٹھنڈک بنا، ہماری اولادوں کو آنکھوں کی ٹھنڈک بنا، ماں باپ کے فرما بردار بنا، ماں باپ کے فرما بردار بنا، اطاعت گزار بنا. اے اللہ نافرمانیوں سے اے اللہ ان کی حفاظت فرما. اے اللہ علم قرآن نصیب فرما، علم حدیث نصیب فرما، علم قرآن نفع نافع نصیب فرما، علم حدیث نافع نصیب فرما، علم فقہ نافع نصیب فرما، تکبر سے ہماری حفاظت فرما. اے اللہ تیرا خوف اور توازن نصیب فرما، اللہ تیرا خوف نصیب فرما، توازن نصیب فرما. یا اللہ بیماروں کی بیماریوں کو دور فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، مقروضوں کو قرض سے سبک دوسی عطا فرما، اللہ راحت اور سکون والی زندگی نصیب فرما. علم حاصل کرنے کے لیے جتنے لوگ بیٹھتے ہیں سب کو قبول فرما، سب کو قبول فرما. اے اللہ سب کی زندگیوں کو خوشحال بنا، تر و تازہ بنا. یا اکرم الاکرمین، روزی روزگار میں بے انتہا برکت عطا فرما، بیماروں کو شفا عطا فرما، بیماروں کو شفا عطا فرما، اور آنے والی بیماریوں سے ہم سب کی حفاظت فرما. یا اللہ میری مغفرت فرما، میرے ماں باپ کی مغفرت فرما، میرے اہل و عیال کی مغفرت فرما، میرے بھائی بہنوں کی مغفرت فرما. اللہ ہمارے بھائی بہنوں کی مغفرت فرما، ہمارے رشتہ دار اقارب کی مغفرت فرما، ہمارے دوست احباب متعلقین محبت رکھنے والے تعلق رکھنے والے اور محسنین جتنے ہیں اللہ ان سب پر اے الہ العالمین تو مغفرت کا فیصلہ فرما، اللہ ہدایت کا فیصلہ فرما. ساری امت کی مغفرت فرما، ساری امت کی مغفرت فرما، ساری امت کی مغفرت فرما. یا اللہ یہ جو وبا یہ آ رہی ہے، یہ جو وبا ہے اللہ اس وبا سے ہم سب کی سارے مسلمانوں کی حفاظت فرما. یا اللہ با جماعت نماز کی ہمیں توفیق نصیب فرما، آسانیاں فرما، مصیبتوں کو دور فرما.
اے اللہ جتنی خیر کی دعائیں تیرے حبیب نے مانگی اس میں ہمارا حصہ نصیب فرما، جتنے شرور سے پناہ مانگی ہے اس سے ہماری حفاظت فرما۔ وصلی اللہ تعالی علی خیر خلقہ سیدنا محمد والی وصحبہ اجمعین برحمتک۔